सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हरेक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा। वेरी गुड मर्निंग, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्त मनोभ राज तानुक र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ। यतिखेर सबैको ध्यान अब प्रदेशतिर पनि छ र प्रदेशको समग्र समृद्ध र विकासको तर्फ चाहिँ सबै जनताको चासो पनि छ, किनभने प्रदेश सरकार बन्दैछ, प्रदेशमा चाहिँ जितेका मान्यहरूले चाहिँ कसरी काम गर्नलाई, यी यावत विषयमा हामी निरन्तर बहस गरिरहेका छौँ। तर आज एउटा बहसको पाटोमा हामी अर्को विषय प्रवेश गराउँदैछौँ, खास गरी सुदूरपश्चिममा चाहिँ प्रदेश नम्बर 7 जलविद्युतको प्रचुर सम्भावना छ, खास गरी हाइड्रो पावरका कुराहरू सबै नेताहरूले गर्छन्, चाहे त्यो पश्चिम सेतीका कुरा हुन्, चाहे त्यो पञ्चेश्वरका कुरा हुन्, चाहे त्यो अन्य चाहिँ प्रोजेक्टका कुरा किन नै नहुन्, उहाँहरूले चाहिँ बेला बखतमा यदि हामीले जलविद्युत सम्भावनालाई चाहिँ यसलाई चाहिँ ऊर्जामा परिणत गरेर हामीले बिक्री गर्न सक्यौँ र देशभरि हामीले यसलाई पठाउन सक्यौँ भने हाम्रो देश समुन्नत हुन्छ, खास गरी प्रदेश नम्बर 7 चाहिँ समृद्धिको बाटोमा अगाडि बढ्छ भनेर भनिरहँदा भोलिबाट धनगढीमा चाहिँ नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले चाहिँ केन्द्रीय सभा आयोजना गर्दैछ, 10 केन्द्रीय सभा आयोजना गरिरहँदा 2 दिनसम्म चल्ने उक्त सभाको चाहिँ भोलि पूर्व प्रधानमन्त्री माधव नेपालले चाहिँ समुद्घाटन गर्दै हुनुहुन्छ। यसै सन्दर्भमा आज खास गरी सुदूरपश्चिममा चाहिँ जलविद्युतको सम्भावना, यस क्षेत्रमा उहाँहरूले यो केन्द्रीय सभा किन आयोजना गर्नुभयो र समग्र चाहिँ हाइड्रो पावरसँग सम्बन्धित हामी अहिले पनि भारतसँग परनिर्भर छौँ र हामी सम्भावनाका कुरा मात्रै गर्छौँ कि नेपालमा कुलमान घिसिङ जस्ता अन्य कार्यकारी हुनुहुन्न या कर्मचारीहरू किन अहिले पनि काम गर्न असक्षम हुन् त, किन लोडसेडिङ मात्रै हुन्छ त हाम्रो क्षेत्रमा, यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछु। कुराकानीको दौरानमा यहाँलाई जिज्ञासा प्रश्न गर्न मन लाग्यो भने हाम्रो स्टुडियोको नम्बर सदा चाहिँ आज पनि खुला गरेको छु, 091410216 लाइन कृपया पुनः यहाँहरूलाई अवगत गराउँछु, 091410216 लाइन यहाँहरूको लागि खुला गर्दै आजका अतिथि नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका चाहिँ केन्द्रीय अध्यक्ष रामेश्वर पौडेल हामीसँग हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। रामेश्वरजी नमस्ते, वेलकम, सन्चै हुनुहुन्छ? एट फर्स्ट त यहाँलाई प्रदेश नम्बर 7 राजधानी मनगढीमा हार्दिक स्वागत गर्न चाहन्छु। जस्तै रामेश्वरजी तपाईँहरूले 10 केन्द्रीय सभा धनगढीमा आयोजना गर्दै हुनुहुन्छ, यो सभा धनगढीमै किन, अन्य क्षेत्रमा किन गर्नु भएन, खास गरी प्रदेश नम्बर 7 नै किन, यहाँबाट सुरु गर्छु।
मुलुकको जल विद्युतको विकासका सन्दर्भमा र नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरूको समय सापेक्ष सेवा शर्त सुविधा र वृद्धि विकासका सन्दर्भमा 2047 साल वैशाख 22 गते ट्रेड युनियन राष्ट्रिय निर्देशिका ऐन अन्तर्गत हामी दर्ता भयौँ। त्यो दर्ता भइसकेपछि हामीले मुलुकको जल विद्युत विकासका सन्दर्भमा नेपाल विद्युत प्राधिकरणको वित्तीय व्यवस्थापनका सन्दर्भमा यो संस्थालाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा कार्यरत कर्मचारीहरूको समय सापेक्ष सेवा शर्त सुविधा र वृद्धि विकासका सन्दर्भमा हामीले आवाज बुलन्द गर्दै गयौँ। हामीले हाम्रो विधान छ, त्यो विधानमा भएको व्यवस्था अनुसार हामीले केन्द्रीय सभा महाधिवेशनहरू हामीले गर्ने परिपाटी विगतदेखि नै चलाएका छौँ र अहिले यो 10 केन्द्रीय सभा यो ऐतिहासिक नगरी धनगढीमा हामी किन गर्न गयौँ भन्दाखेरि अघि यहाँले सुरुकै दिनमा सुरु अवस्थामा नि पनि भन्नुभयो, यो सुदूरपश्चिम एक त विकासले पिछाडिएको क्षेत्र हो, पञ्चायतकाल बहुदलीय व्यवस्थाकाल र गणतन्त्र पछि पनि यसको जति मात्रामा विकास हुनुपर्ने थियो, यहाँका जनताले जति मात्रामा समृद्धिको आशा गरेका थिए, त्यो समृद्धिको आशा एउटा के भन्दाखेरि भाषणमा मात्रै सीमित भयो। हामी मुलुकमा विकासका सन्दर्भका जुन के अरे क्षेत्रहरू छन् ती क्षेत्रहरूको पहिचान हामीले गरिरहेका छौँ, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले गरिरहेको छ र सुदूरपश्चिम एउटा जल सम्पदाको एउटा धनी क्षेत्र पनि भएको कारणले गर्दाखेरि हामीले यहाँ धेरै मेगावाट मलाई लाग्छ अहिले करिब करिब हिजो मैले बुझ्दाखेरि 400 मेगावाटको हाराहारीमा अहिले अध्ययन गर्न सकिने त्यस्तो सम्भावित आयोजनाहरू यो सुदूरपश्चिममा हामीले पाएका छौँ। अहिले नेपाल विद्युत प्राधिकरणले 10 आयोजनाहरूको पिपिए गरेको छ, त्यसमध्येमा 8.6 अभिमेगावाट सञ्चालनमा आएको छ र केही दिन अगाडि मात्रै चमेलिया जलविद्युत जुन नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको थियो त्यो 30 मेगावाटको चमेलिया जलविद्युत पर्सि 28 गते सम्माननीय प्रधानमन्त्रीज्यूले सत्ताइस गते उहाँले उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ। र हामीले यो रोज्नुको पछाडिको कारण के पनि हो भन्दाखेरि यहाँका जनताहरू साँच्चीकै के भन्दाखेरि विकासको तर्फबाट पछाडिएका छन्, समृद्धिको पक्षबाट पछाडिएका छन्। हामीले हिजो जुन एउटा चिलिमे मोडल र तामाकोशी मोडल जुन हामीले दिएका थियौँ त्यो मोडललाई सार्थक बनाउन र एउटा यहाँका जनताहरूको सहभागितामा नेपाल विद्युत प्राधिकरणको सहभागितामा कार्यरत कर्मचारीहरूको सहभागितामा जलविद्युत विकास गर्ने उद्देश्यका साथ पनि हामीले यो क्षेत्रलाई रोजेको।
भनेपछि खास गरी सुदूरपश्चिममा चाहिँ जलविद्युतको प्रचुर सम्भावना छ भन्ने यहाँहरूलाई थाहा थियो, तर नेताहरूलाई पनि थाहा छ विकास हुन सकेन, कर्मचारी पनि कहीँ कतै नेताको चेपुवामा परे। हेर्नुहोस्
हामीले सुरुवातदेखि नै भन्यौँ नेपाल अहिले हामी नेपाल विद्युत प्राधिकरणमा कार्यरत छौँ र कार्यरत रहिरहँदाखेरिको अवस्थामा मुलुकको जलविद्युत विकास गर्ने सन्दर्भमा आज दक्ष जनशक्ति विदेशिएको छ, अध्यक्ष जनशक्ति विदेशिएको छ, त्यो दक्ष जनशक्ति र अध्यक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी ग्यारेन्टी गराउनुपर्छ। यसका सम्भावना यो हुन्, हिजो हरियो वन नेपालको धन भनेर भनियो, त्यो हरियो वन नेपालको धनले त्यति जनताहरूलाई एट्र्याक्सन गर्न सकेन। टुरिज्म इन्डस्ट्रिजको सेक्टरको कुराहरू हामीले गऱ्यौँ, त्यसले पनि यो पर्यटनको विकासको कुराहरू गर्न सकेन। र अहिले मुलुकलाई समृद्धितर्फ डोराउने आधार भनेको यही नै हो, यो जलविद्युतको विकास नै हो। र त्यो जलविद्युतको विकासका आधारमा मैले अघि पनि भने चिलिमी मोडललाई हामीले लिएर गयौँ, जहाँ म तपाईँलाई यहाँलाई जानकारी पनि गराउन चाहन्छु, रसुवावासी जनताहरू एउटा 6 महिना पेडभरि खान पाउने र 6 महिना पेडभरि खान नपाउने अवस्थामा थिए। हामीले चिलिमी लिएर आइसकेपछि अहिले त्यहाँको जीवन जनताको जीवन स्तर उकासिएको छ। त्यही कारणले गर्दाखेरि पनि हिजो राजनेताहरू नीति निर्माण तहमा बस्ने अवस्थामा मुलुकको जलविद्युतको विकास गर्ने सन्दर्भमा उहाँहरूले एउटा गुरु योजना बनाएर जानुपर्थ्यो, त्यो गुरु योजना बनाउने सन्दर्भमा उहाँहरूले ध्यान दिनु भएन। हामीले एउटा वैचारिक आस्था विचार राख्ने अवस्थामा हामीसँग मिल्ने एउटा प्रगतिशील सरकारहरू आउँदाखेरि कम्तीमा पनि जलविद्युत विकासका सन्दर्भमा अर्को वर्ष हामीलाई कति मेगावाट चाहिने हो, झन् अर्को वर्ष हामीलाई कति मेगावाट चाहिने हो, 5 वर्षपछि कति मेगावाट चाहिने हो, 10 वर्षपछि कति मेगावाट चाहिने हो, त्यसको एउटा गुरु योजना बनाउनु पर्यो। तर त्यो गुरु योजनाको आधारमा मात्रै गइयो भने हामीले उत्पादन गर्न सक्छौँ, त्यो उत्पादनलाई प्रसारणमा लान सक्छौँ, प्रसारण माध्यमबाट वितरणमा लान सक्छौँ भन्ने हाम्रो ठम्गाइ हो। तर मुलुक दुर्भाग्यवश मुलुकमा जुन परिवर्तन भयो, भौदली व्यवस्था आयो, भौदली व्यवस्थामा आउँदाखेरि अधिकांश समय नेपाली काङ्ग्रेसले नै आफ्नो बागडोर सञ्चालन गरेको छ, ऊर्जाको नेतृत्व जलस्रोत मन्त्रालयको नेतृत्व नेपाली काङ्ग्रेसले नै सम्हालेको छ। र गणतन्त्रको पश्चात पनि यो मन्त्रालयको अवस्था हामीले हेर्ने हो भने करिब करिब कङ्ग्रेसकै हातमा हामीले बढी देख्दछौँ। यद्यपि जुन तरिकाबाट जलविद्युतको विकासको कुराहरूलाई उसले अगाडि बढाउनु पर्ने थियो त्यो बढाउन सकेन। नेपाल विद्युत प्राधिकरणलाई एउटा राजनीतिक हस्तक्षेप, यसको जन्म राजनीतिक हस्तक्षेपबाटै भयो, हामीले राजनीतिक हस्तक्षेप गर्न हुँदैन भन्ने कुरो हामीले भन्दैनौँ। राजनीतिक हस्तक्षेप राम्रो कामको लागि राम्रो हस्तक्षेप हुनु पर्यो, आयोजना बर्बादी गर्ने सन्दर्भमा विद्युत प्राधिकरणको संस्थागत।
तर यो देशमा नि कर्मचारीहरूले अब राजनीति गर्न थाले, कुलमान घिसिङ जस्तो सपुत जन्मेन भन्नेहरू छन् नि, के भन्नुहुन्छ यहाँले?
होइन, कुलमान घिसिङ जस्ता सपुतहरू नेपाल विद्युत प्राधिकरणभित्र धेरै छन्। कुलमान घिसिङ हिजो नेपाल विद्युत प्राधिकरणमा 7 तहको इन्जिनियरको रूपमा उहाँ प्रवेश गर्नुभयो, उहाँको आफ्नो कार्यक्षमता दक्षता छ, उहाँको हामीले उहाँलाई सम्मान गरेका छौँ। तर यो एकाएक कुलमान घिसिङ सरकै कारणले गर्दाखेरि सबै एकाएक यो परिवर्तन भएको हो भन्ने कुरामा हामीले मान्न तयार छैनौँ, किनभने आधार नभइकन बाटो नभइकन हामी गाडी कुराउन सक्दैनौँ। कुलमान सरले यहाँनिर देख्नुभएको थियो, उहाँले एउटा ठुलो मेहनत, आफूले जुन एउटा आफ्नो विद्वत्ता थियो त्यो विद्वत्ता, जुन डिमान्ड साइड म्यानेजमेन्ट मिलाउने क्षेत्रमा उहाँले आफ्नो त्यो विद्वत्तालाई खर्चिनु भयो, उहाँलाई हामीले सम्मान गरेका छौँ, उहाँलाई हामीले बोकेका छौँ। तर कुलमान घिसिङ जस्ता मान्छेहरू विद्युत प्राधिकरणभित्र, हाम्रो एमडी साहब जस्ता मान्छेहरू विद्युत प्राधिकरणभित्र बढी छन्। हामीले मैले यो किन पनि जोड्न खोजेको हो भने राजनीतिक हस्तक्षेप भएको कारणले गर्दाखेरि तपाईँको जुन प्रतिभाहरू छन् ती प्रतिभाहरू त्यो प्रतिभाहरूले आफ्नो क्षमता हिजोका दिनहरूमा देखाउन पाएन। कार्यकारी निर्देशकको नियुक्ति हुन्छ, सरकारले कार्यकारी निर्देशक नियुक्ति गर्छ, 6 महिनामा सरकार फेरिन्छ अनि त्यो कार्यकारी निर्देशक बाहिर जानुपर्ने अवस्था हुन्छ, फेरि अर्को कार्यकारी निर्देशक आउँछ, त्यो मन्त्रीको निर्देशनमा काम गर्नुपर्ने हुन्छ, उसले राजनीतिक दबावमा काम गर्नुपर्ने हुन्छ, राम्रा नराम्रा सबै कामहरू गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि विद्युत प्राधिकरणले सोचे अनुरूप हामीले काम गर्छौं
भनेपछि रामेश्वरजी तपाईँ कुलमान घिसिङको कामलाई त्यति सम्मान गर्नुहुन्न
होइन मैले अघि नै भने उहाँको कामलाई सम्मान गर्दिनँ भने कुलमान घिसिङ जस्तो मान्छेहरू अरू पनि नेपाल विद्युत प्राधिकरणमा
खै त अहिलेसम्म बाहिर आएको रामेश्वर पौडेलजी तपाईँलाई त थाहा हुनुपर्ने हो नि त त्यो कुरा खै त अहिलेसम्म
जब उहाँलाई मौका दियो उहाँ निर्देशकसम्मको पदमा हुनुहुन्थ्यो र यो एउटा आधारमा यो लोड सेडिङ अन्त्यको सन्दर्भमा कुलमान घिसिङ सरले आएर गर्नुभयो भन्ने जुन कुराहरू छ म यहाँलाई अनुरोध गर्न चाहन्छु केपी सरकारको पालामा केपी ओली जब प्रधानमन्त्री हुनुभयो त्यो प्रधानमन्त्री भइराखेको बेलामा ढल्केपर मुजफ्फरपुर प्रसारण लाइन 400 केबी प्रसारण लाइन बन्यो त्यसको एउटा मास्टर प्लान केपी ओली सरकारले गरेको थियो 1200 मेगावाटको तपाईँको यहाँबाट आयात गर्न सकिने जुन कि अहिले नेपाल विद्युत प्राधिकरण र भारतबाट खरिद गरिएको दर रेट अन्य नाकाभन्दा त्यो नाकाबाट खरिद गरिएको दर रेट सजिलो थियो सहज थियो र आज हिजोको तुलनामा कुलमान घिसिङ सर एमडी हुनुभन्दा अगाडि हामी भारतबाट 130-140 मेगावाटको हाराहारीमा हामीले विद्युत आयात गर्थ्यौँ भने आज हाम्रो प्रणाली भारतबाट खरिद गरिएको विद्युत करिब करिब 477 मेगावाट छ हिजोको सम्ममा हाम्रो प्रणालीमा 349 नेपाल विद्युत प्राधिकरणको छ 147 मेगावाटको हाराहारीमा तपाईँको निजी प्रवर्धकहरूको छ र अहिले पनि भारतबाट हामी विद्युत लिएर आएको कारणले गर्दाखेरि लोड सेडिङ अन्त्य भएको छ र
कुलमान घिसिङजीले
यहाँलाई भने नि ढल्केपर मुजफ्फरपुर प्रसारण लाइन यदि नबनेको भए अहिले कुलमान घिसिङ सरले नि गर्न सक्नुहुने थिएन र हामीले अहिले के भनेका छौँ भने कुलमान घिसिङ सरले राम्रो काम गर्नुभयो तपाईँको डिमान्ड साइड
तर राम्रो गरेको पनि देख्न नसक्नु हुने भयो होइन त्यसलाई पौडेलजी आज सेलिब्रिटी हुनुहुन्छ उहाँ त हेर्नु देशभरि सबैले सम्मान गर्नुहुन्छ काठमाडौँमा हेर्नुहोस् त म गएको बेला त्यतिखेर पनि काठमाडौँमा अचकाचा मन्त्रीहरूको त्यति भ्यालु छैन जति कुलमान घिसिङलाई भगवान मान्छन् त्यहाँ भगवान
कुलमान घिसिङ सरको चर्चा व्यापक छ नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले कुलमान घिसिङ सरलाई बोकेर नहिँड्थ्यो भने कुलमान घिसिङ सर यो ठाउँमा आइपुग्न पनि सक्नुहुन्थेन उहाँ राम्रो दक्षता राम्रो इन्जिनियर राम्रो ज्ञान भएको इन्जिनियर साहब हो तर जसरी मैले यहाँलाई अघि पनि भने कुलमान घिसिङ सर जस्तो मान्छेहरू कुलमान घिसिङका सारथीहरू पनि त छन् नि त त्यहाँनिर हिजोको सरकारले केपी ओली सरकारले लिएर आएको प्लान माधव नेपालको सरकारले लिएर आएको प्लान पुष्पकमल दाल प्रचण्डले लिएर आएको के अरे त्यो प्लान जुन जलविद्युत सम्बन्धी योजनाहरू र के अरे सुशील कोइराला प्रधानमन्त्री हुँदाखेरि जुन पावर ट्रेड एग्रिमेन्ट भारतसँग भयो ती कुराहरूलाई त हामीले बिर्सिनु भएन नि त त्यताबाट आएको बिजुलीको कारणले गर्दाखेरि पनि अहिले डिमान्ड साइड म्यानेजमेन्टलाई मिलाउन सजिलो भयो घिसिङ सरको दक्षता छ क्षमता छ काम गर्ने दक्षता छ उहाँलाई हस्तक्षेप पनि गरिएको होला कुनै कालखण्डहरूमा गरिएको होला उहाँको दक्षता हुँदाहुँदै पनि मैले जोड्न खोजेको के हो भने उहाँलाई उहाँले काम गर्नु भएन उहाँको उहाँ क्षमतावान हुनुहुन्न उहाँको उहाँको हाम्रो युनियनले विरोध गरेको छ भन्ने कुरो होइन
अहिले स्किल भएको मान्छे अहिले पनि कर्मचारीभित्र किन बाहिर रहन्छ के राजनीतिक भएकै हो त तपाईँले भने जस्तै नेपाल विद्युत प्राधिकरणमा राम्रो होइन हाम्रो मान्छे ल्याएर विकास नभएको त यो मोडालिटीमा
एक्ज्याक्टली हिजो तपाईँले हामीले भन्यो हाम्रो इतिहास हाम्रो युनियनको इतिहास यहाँले हेरिदिनु होला इतिहास अब यो तपाईँसँग समय पनि कमै छ आधा घन्टाको समय भनेर यहाँले अघि भन्नुभएको छ राम्रा काम गर्ने मान्छेहरूलाई ओझेलमा पारियो कुलमान घिसिङ पनि त हिजो ओझेलमा पर्नु भयो नि त कुलमान घिसिङ सर ओझेलमा पर्दाखेरि कुलमान घिसिङ सर ओझेलमा पर्नु हुँदैन भन्ने मान्यता राख्ने हाम्रो युनियन हो हामीले उहाँलाई स्थापित गराउने सन्दर्भमा हामीले धेरै कुराहरू गर्यौँ कुनै कालखण्डमा उहाँमाथि पनि हस्तक्षेप गरिएको होला चाहे त्यो आस्थाको आधारमा हामी हाम्रो पार्टीसँग नजिक भएका मान्छेहरूले गरे भने पनि हामीले विरोध गरेका छौँ हामी संस्था रहे कर्मचारी र कर्मचारी रहे मात्रै ट्रेड युनियन भन्ने मूल मन्त्रबाट अभिप्रेत भएको कारणले गर्दाखेरि पनि हामी अगाडि बढेका छौँ र यहाँले अघि जुन कुरो भन्नुभयो तपाईँले कुलमान घिसिङको जुन यति के अरे चर्चा परिचर्चा गरिएको छ प्रशंसा गरिएको छ तपाईँहरूले त रुचाउनु भएन भन्ने भनेर यहाँले जुन भन्नुभयो यो पत्रकार साथीहरूले हामी माथि अन्याय गर्दै हुनुहुन्छ हामीले उहाँलाई बोकेका छौँ हामीले नबोकेको भए सायद कुलमान घिसिङ सर यहाँनिर आइपुग्नु
कुलमान घिसिङ जस्तो अर्को मान्छे खोज्न सकिन्छ कि सकेन
घिसिङ जस्ता मैले अघि पनि भने
कार्यकारी निर्देशक खोज्दाखेरि राजनीतिमा चाहिँ तपाईँहरू भनौँ न फलानु मेरो पार्टीको मेरो निकट मान्छे हो आफू अनुकूल काम गर्न सकिन्छ द्याट्स वाइ यसलाई चाहिँ तपाईँले चाहिँ मनोनयन गरिदिनु पर्यो सर यसलाई कार्यकारीमा राखिदिनु पर्यो भनेर तपाईँहरूले निर्देशकमा सिफारिस गर्नुहुन्छ यसर्थ चाहिँ नेपालमा विद्युतको चाहिँ जुन किसिमको लोड सेडिङ बढेर गएको छ यस्तो किन हुन्छ
होइन होइन मैले यहाँले अघि पनि सुन्नुहोस् मैले अहिले युनियनको इतिहासको कुरा गर्दाखेरि हिजो राजनीतिक हस्तक्षेप भएर कार्यकारी निर्देशक शुभलाभका आधारमा पनि आए शुभलाभका आधारमा कार्यकारी निर्देशकहरू ल्याउनु हुँदैन भनेर हामीले भन्यौँ हाम्रो युनियनले विरोध गर्यो नेपाल विद्युत प्राधिकरणभित्र 12 तहमा कार्य गर्ने उपकार्यकारी निर्देशकहरूबाट ल्याउनुपर्छ भन्ने कुरोहरू पनि हामीले उठान गर्यौँ तर तिनीहरूबाट पनि सन्तोषजनक काम भएन अब यो जमाना प्रतिस्पर्धाको जमाना हो यदि प्रतिस्पर्धात्मकको विधिलाई अप्नाएर अगाडि बढ्ने हो भने उसलाई एउटा टिओआर टर्म्स अफ रिफरेन्सका आधारमा उसलाई कार्यकारी निर्देशकलाई यो काम वितरण प्रणालीको काम म यो सुधार गर्नेछु उत्पादनका सन्दर्भमा यो काम गर्नेछु प्रसारणका सन्दर्भमा मैले यो काम गर्नेछु एउटा त्यो किसिमको टिओआर दिएर प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशक निर्देशकलाई ल्याइयो भने त्यो कार्यकारी निर्देशकले काम गर्न सक्छ चार वर्षकोसम्म उसले ढुक्कले काम गर्न सक्छ भनेर हामीले भन्यौँ त्यसैको आधारमा कुलमान घिसिङ सर आउनु भएको हाम्रो एजेन्डाको आधारमा कुलमान घिसिङ सर आउनु भएको कारणले गर्दाखेरि मैले अघि पनि
भने कर्मचारीले ल्याएको हो कि राजनीतिक दलहरूले नियुक्ति गरे
सरकारले ल्याएको कर्मचारीले ल्याउने कुरो होइन तर सर कर्मचारीको हामी ट्रेड युनियनहरूले संस्थालाई मजबुत बनाउने सन्दर्भमा मुलुकको समुन्नत विकास गर्ने सन्दर्भमा जल विद्युतको विकास गर्ने सन्दर्भमा राम्रा व्यवस्थापकहरू आयो भने काम राम्रो गर्न सकिन्छ मैले यहाँलाई इक्जाम्पल पनि दिन चाहन्छु गोकर्णराज विष्ट आउनुभयो मन्त्री भएर उहाँले एउटा के अरे गुडवेल त प्राप्त गर्नुभयो नि चिलिमेको सब्सिडारी कम्पनीहरूको 270 मेगावाटको हाराहारीको स्वदेशी सिप र स्वदेशी साधन परिचालन गरेर हामी हाइड्रो पावर बनाउँदै थियौँ त्यसको जननी भनेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन हो गोकर्ण विष्ट जहाँ त्यो आइसकेपछि कुलमान घिसिङ सर त्यहाँ चिलिमेको सिओ हुनुहुन्थ्यो उहाँ त्यतिखेर त्यसलाई उहाँले त्यो चिलिमेका सब्सिडारी कम्पनीहरूलाई अगाडि बढाउने सन्दर्भमा उहाँले एउटा सम्झौता गर्नलाई सहज तरिकाबाट सम्झौता गर्ने बाटो खुला गरिदिनु र मैले जोड्न खोजेको के हो भने प्राधिकरणभित्र मान्छेहरू छन् तर राजनीतिक हस्तक्षेप हुन भएन जलविद्युतको विकास गर्ने सन्दर्भमा राजनीतिक हस्तक्षेप हुनु पर्यो होइन जनशक्तिको व्यवस्थापन गर्ने सन्दर्भमा राम्रो के अरे पहुँचका आधारमा होइन पद्धतिका आधारमा जनशक्तिको व्यवस्थापन गर्ने सन्दर्भमा तपाईँको राजनीतिक हस्तक्षेप हुनु पर्यो विकास निर्माणका कामहरू गर्ने कुराहरूमा राजनीतिक हस्तक्षेप हुनु पर्यो जनताले सेवा प्रदान सहजीकरण तरिकाबाट सेवा प्राप्त गर्ने सन्दर्भमा राजनीतिक हस्तक्षेप हुनु पर्यो तर यहाँ राजनीतिक हस्तक्षेप के को लागि भयो भन्दाखेरि पैसा कमाउने सन्दर्भमा पनि राजनीतिक हस्तक्षेप भयो त्यो कारणले गर्दाखेरि हाम्रो युनियनले हाम्रा होइन राम्रा मान्छेलाई मौका देऊ त्यसको
फल तर नेपालमा त्यो परिपाटी त छैन नि त तपाईँलाई थाहा छ
परिपाटी छैन तर विद्युत प्राधिकरणले त यो प्र्याक्टिस त गर्यो नि मैले यहाँलाई भने तिनजना कार्यकारी निर्देशकहरू त हामीले प्रतिस्पर्धात्मक विधिबाट ल्यायौँ नि त यो नारा भनेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको नारा हो
जस्तै रामेश्वरजी तपाईँले भनिरहँदा यो भनौँ न 10 केन्द्रीय सभा तपाईँहरूले धनगढी गर्नुभएको छ यसको खास उद्देश्य चाहिँ के हो त
होइन होइन हाम्रो मैले भने अघि पनि विधानमा व्यवस्था भए अनुसार हामीले गर्ने हो यो 10 केन्द्रीय सभा हामीले एउटा महाधिवेशनपछि अर्को महाधिवेशन नहुनेजेलसम्मको बिचको पिरियडमा 15 महिना 20 महिनाको अवधिमा हामीले यो आफ्नो केन्द्रीय सभाहरू गर्छौँ महाधिवेशनले अघिल्लो महाधिवेशनले दिएको नीति र कार्यक्रमहरूको समीक्षा हामी गर्छौँ र आगामी दिनमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनलाई कसरी अगाडि बढाउने कर्मचारीको सेक्टरको सन्दर्भमा उसलाई कसरी अगाडि बढाउने विद्युत प्राधिकरणलाई राम्रो बनाउने सन्दर्भका कुराहरूमा त्यसलाई कसरी अगाडि बढाउने जलविद्युतको विकासका सन्दर्भमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले कुन कार्यक्रम लिएर जाने भन्ने सन्दर्भको कुराहरूलाई नै हामीले यसलाई अगाडि बढाउनको लागि यो 10 केन्द्रीय सभाको आयोजना गर्यौँ
भनेपछि यसले कर्मचारीलाई चाहिँ मोटिभेसन पनि गर्छ
कर्मचारी एकदम मुलुकको जलविद्युत विकासको सन्दर्भमा पनि यसले आफूलाई कोसेडुङ्गाको रूपमा स्थापित गर्छ विद्युत प्राधिकरणलाई संस्थागत उन्नति गर्ने सन्दर्भमा कोसेडुङ्गाको रूपमा आफूलाई स्थापित गर्छ जनताले सर्वसुलभ तरिकाबाट विद्युत प्राप्त गर्ने सन्दर्भमा सेवा प्राप्त गर्ने सन्दर्भमा यसले आफूलाई कोसेडुङ्गाको रूपमा स्थापित गर्छ र कार्यरत रहेका कर्मचारीहरूको समय सापेक्ष सेवा शर्त सुविधा रोजगारीको ग्यारेन्टी लगायतका विषयहरूमा पनि यसले आफूलाई समर्पित गर्छ
तपाईँले भने जस्तै हेर्नु रामेश्वरजी तपाईँ त लामो समयदेखि नेपाल विद्युत प्राधिकरणमा कार्यरत हुनुहुन्छ तपाईँहरू कर्मचारीहरू चाहिँ बडो दक्ष पनि हुनुहुन्छ हामीले अध्यक्ष भनेका छैनौँ आज हामी यो कार्यक्रमको पूर्व सन्ध्यामा छौँ नेपालमा चाहिँ विद्युत प्राधिकरण घाटामा गयो नेपाल चाहिँ भनौँ न परनिर्भर भयो भनेर हामीले बेला बखतमा भन्छौँ कि वास्तवमै नेपालको नेपाल विद्युत प्राधिकरण घाटामा छ त
एकदम एक्ज्याक्टली नेपाल विद्युत प्राधिकरण किन घाटामा गयो भन्ने सन्दर्भको विषयहरू एनालाइसिस गर्नुपर्छ बहुत महत्त्वपूर्ण क्वेसन तपाईँले यहाँ गर्नुभयो आज हामी कर्मचारीहरूको कारणले गर्दाखेरि विद्युत प्राधिकरण घाटामा गयो त्यो घाटामा गएको कारणले गर्दाखेरि यसलाई अनबन्डलिङ गर्नुपर्छ यसको विखण्डन गर्नुपर्छ भन्ने कुराहरू अहिले सरकारले बेला बेलामा उठाइरहेको छ हामीले यो कुरालाई चुनौती दिएका छौँ नेपाल विद्युत प्राधिकरण कसरी घाटामा गयो यसको घाटामा जानु पछाडिका कारणहरू के हुन् सरकार तिमी पहिचान गर त्यो पहिचान गरेर ती कुराहरूलाई सम्बोधन तिमी गरिदेऊ भनेर हामीले बारम्बार हामीले मागपत्र राख्ने सन्दर्भमा सहमति र सम्झौता गऱ्यौँ होइन हामीले औपचारिक फर्महरूमा हामीले बोल्ने गऱ्यौँ तर त्यसको सुनाइहरू कतिपय कालखण्डहरूमा भए कतिपय कालखण्डहरूमा भएनन् विद्युत प्राधिकरण घाटामा गयो विगतमा 27,53 करोड हामीले राइट अफ गऱ्यौँ र अहिले पनि करिब 29-31 अरबको हाराहारीमा विद्युत प्राधिकरण घाटामा छ तर गएको आर्थिक वर्षमा हेर्दाखेरि हाम्रो कार्यकारी निर्देशकज्यूको जुन त्यो वार्षिक प्रतिवेदन हुन्छ त्यो प्रतिवेदन हेर्दा करिब हामी 32-39 करोडको हाराहारीमा नाफामा छौँ भन्ने कुराहरू आएको छ तर यो घाटा किन गयो भन्ने सन्दर्भको विषयहरूलाई हामीले मूल्याङ्कन गर्दा आज नेपाल विद्युत प्राधिकरणले महसुल समायोजन गर्ने आफूले अधिकार प्राप्त गरेको छैन सरकार टेरिफ आयोग बनाइदिन्छ त्यो टेरिफ आयोग निधाएर बसिदिनुहुन्छ अनि विद्युत प्राधिकरणले महसुल समायोजनका सन्दर्भमा जुन प्रस्ताव राख्छ त्यो प्रस्तावलाई राजनीतिक हितका लागि प्रयोग गरिन्छ, संस्थागत हितको लागि होइन। विद्युतको उत्पादनका कुराहरूको हित त्यहाँनिर के अरे कुराहरू त्यहाँ गाँसिएको हुन्छ, ती कुराहरूलाई सरकार ध्यान केन्द्रित गर्दैन। महसुल समायोजनको पाटो सरकारले नेपाल विद्युत प्राधिकरणलाई दिने हो यदि भने विद्युत प्राधिकरण घाटामा जाँदैन। अर्को कुरो चुहावट नियन्त्रणको कुरा म तपाईँलाई यहाँलाई गर्न चाहन्छु। चुहावट नियन्त्रण विद्युत प्राधिकरणका कर्मचारीहरूले मात्रै नियन्त्रण गर्न सकिएन। हिजो हामीले 24 घन्टा अवरात्र रूपमा हामीले काम गऱ्यौँ। त्यो अवरात्र रूपमा हामीले काम गर्दाखेरि राजनीतिक पार्टीका मान्छेहरूबाटै कतिपय ठाउँहरूमा हाम्रा कर्मचारी साथीहरू हातपात हुनु पर्यो, अनि रगतताम्बे हुनुपर्ने स्थिति तपाईँ जस्तो पत्रकार साथीहरूले प्राप्त पनि गर्नुभएको छ। त्यो चुहावट नियन्त्रणका सन्दर्भमा एउटा राष्ट्रिय सङ्कल्पको अभियान चलाउनुपर्छ र चुहावट नियन्त्रण राष्ट्रिय अभियानका सहित यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुराहरू हामीले गऱ्यौँ। सरकारले त्यसमा हामीलाई साथ दिएन। त्यस्तै गरेर विदेशी दात्री राष्ट्रहरूले जुन यो विद्युतको क्षेत्रमा चाहे त्यो उत्पादनको क्षेत्र होस् चाहे वितरणको क्षेत्र होस् चाहे प्रसारणको क्षेत्र होस् त्यसमा उसले सफ्टली लोन दिन्छ अथवा अनुदान दिन्छ, सरकार त्यसमा आफू जमानी बसिदिएको नाममा चर्को रूपमा ब्याज लगाइदियो। त्यो ब्याजको कारणले गर्दाखेरि पनि विद्युत प्राधिकरण घाटामा गयो। अर्कोतर्फ के अरे खिम्ती र भोटेको कोशी जस्ता एउटा डलरमा जुन पिपिए भयो पावर पर्चेसिङ एग्रिमेन्ट गर्ने काम जुन भयो त्यसले विद्युत प्राधिकरणलाई घाटामा गयो र अहिले डलरमा पिपिए नगर भनेर हाम्रो युनियनले भनेको छैन, तर विनिमय मुद्राको रिक्स नेपाल विद्युत प्राधिकरणले मात्रै बिहोर्ने परिपाटीको अन्त्य हुनुपर्छ भन्ने कुरालाई हामीले उठान गरिरहेका छौँ। अर्को तपाईँको के हो भन्दाखेरि सरकारी दायित्व वहनका कुराहरू पनि हामी गर्छौँ। एउटा मन्त्रीज्यू आउनुहुन्छ, त्यो मन्त्रीले विद्युतीकरणका कुराहरू गर्नुहुन्छ, अनि त्यसपछि हामीले वार्षिक 1500, 2000, 3000 रेभेन्यू प्राप्त गर्ने ठाउँमा हामीले 50,000, 1,00,000 रुपियाँसम्म खर्च गर्नुपर्ने स्थिति छ। गुणस्तरयुक्त सामानहरू खरिद भएको छैन नेपाल विद्युत प्राधिकरणमा होइन। त्यसपछि रोयल्टीको कुराहरू गर्नुहुन्छ भने रोयल्टी असमान रोयल्टी छ। भारतबाट खरिद गरिएको विद्युत र नेपाल विद्युत प्राधिकरण बीचको ट्यारिफलाई हेर्ने हो भने त्यसमा असमानता छ। हाम्रो बिक्री मूल्यभन्दा खरिद मूल्य बढी भएको कारणले विद्युत प्राधिकरण घाटामा गएर यी कुराहरूलाई सम्बोधन यदि गर्ने हो भने नेपाल विद्युत प्राधिकरण अहिले कार्यकारी निर्देशकज्यू आइसकेपछि पनि टोपबहादुर रायमाझी म स्मरण पनि गर्न चाहन्छु, टोपबहादुर रायमाझीले आफूले एउटा आफ्नो राजनीतिक जीवनलाई दाउमा राखेर उहाँले के भन्दाखेरि विद्युत प्राधिकरणको ट्यारिफ बढाइदिने काम गर्नुभयो, जसको कारणले 6 र 20 करोड 72, 73, 73, 74 को आर्थिक वर्षलाई हेर्दाखेरि 6 र 20 करोड रुपियाँ हामीले ट्यारिफ समायोजनबाट हामीले प्राप्त गर्यौँ। र हामीले अहिले के भन्न खोजिरहेका छौँ भने यदि सरकारले यी कुराहरूलाई सम्बोधन गरिदिने हो भने नेपाल विद्युत प्राधिकरण घाटामा जाँदैन। र मालपोत कार्यालय जस्तै यसले सेवा प्रदान त गरिराखेको छ नि त, नापी कार्यालयले जस्तै यसले सेवा प्रदान त गरिरहेको छ नि, अनि सरकारका कामहरू पनि हामीले गर्नुपर्ने, राजनीतिक पार्टीका मान्छेहरूको काम पनि हामीले गर्नुपर्ने, अनि यो घाटामा गयो भनेर जसरी यो प्रचारबाजी गरिएको छ यो प्रचारबाजी हामी मान्न तयार छैनौँ। र अहिले पनि यी कुराहरूलाई
नेपाल विद्युत प्राधिकरण घाटामा छैन तपाईँको विचार
होइन, ब्यालेन्स सिट हेर्ने हो भने अहिले घाटामा छ, तर घाटाका कारण तत्त्वहरू कारक तत्त्वहरू भनेको त यही हुन्।
तर कर्मचारी जुन किसिमले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा चाहिँ ठुला ठुला उद्योगिक व्यापारीले चाहिँ लोड सेडिङ खेप्नु पनि पर्दैन, उहाँहरूले चाहिँ भन्या जति विद्युत पनि पाउनुहुन्छ, विद्युतमा केही सब्सिडी पनि उहाँहरूले पाउनुहुन्छ, तर आम गरिब जनताको अहिले पनि कुरा गर्ने भने उज्यालो नेपाल बनाउने कुरामा चाहिँ ऊर्जा मन्त्री जनार्दन शर्मा पनि लाग्नुभयो, त्योभन्दा पूर्व गोकर्ण विष्ट लाग्नुभयो, पछिल्लो समय तपाईँले नाम लिनुभएका होइन टोपबहादुर रायमाझीको कुरा यहाँले गर्नुभयो। यी परिस्थितिहरू हेर्ने हो भने पछिल्लो समय कुलमान घिसिङजी पनि जो भनौँ निर्देशकमा उज्यालो नेपालको पक्षमा हुनुहुन्थ्यो, तर आम अहिले पनि ग्रामीण क्षेत्रमा हेर्ने भने सोलर लगाएर बस्नु परेको छ। कहिले अलिकै उदाहरण म दिन्छु तपाईँलाई, किन अहिलेसम्म चाहिँ विद्युत चाहिँ आम गरिब जनताको घरसम्म पुग्न सकेन, घाटाको कुरा यहाँले गर्नुभयो, देशमा हामी सम्भावनाका कुरा गर्छौँ, तर हुने खानेलाई कर्मचारीले पनि पुर्याएका छन् तर आम गरिब जनताको घरसम्म पुग्न सकेन।
होइन यसले यहाँले जुन कुरा उठाउनु भएको छ मैले अघि पनि भने सुदूरपश्चिममा हामीले यो 10 औं केन्द्रीय सभा किन आयोजना गर्यौँ भने तिनै गरिब जनताहरूको झुपडीमा बत्ती बाल्नको लागि उज्यालो प्रदान गर्नको लागि हामीले यो अभियान पनि सुरुवाती गरेका हौँ। र ठुला ठुला उद्योगहरूमा हिजो सरकारले गरेको पोलिसी हो नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई दोषारोपण गरेर उन्मुक्ति पाइँदैन, किन कि त प्रमाणका कुराहरू ल्याउनु पर्यो, कर्मचारीहरू त्यहाँ संलग्न छन् भने कारवाही गर्नु पर्यो, त्यो कारवाही गर्ने सन्दर्भमा नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियन हडल बनेको छ भने त्यसलाई तपाईँहरू जस्तो पत्रकारहरूले भण्डाफोर गरिदिनु पर्यो। हिजो डेडिकेटेड फिडर भन्ने थियो 24 घन्टा विद्युत दिने, र त्यो डेडिकेटेड फिडर र तपाईँको के भन्दाखेरि लोड सेडिङ हुँदाखेरिको अवस्थामा प्राप्त गर्ने कर्मचारीहरूको दर रेटमा फरक थियो मलाई त्यो लाग्छ र हामीले के भन्यौँ भने सर्वसाधारण जनताहरूलाई पनि जल यो विद्युत सुविधाहरू के अरे उनीहरूको पहुँचमा पुर्याइदिनुपर्छ त्यो पहुँचमा पुर्याउनको लागि सरकारले नीति निर्माण तहमा बस्ने जुन ऊर्जा मन्त्रालय छ अथवा जलस्रोत मन्त्रालय छ उसले बजेटको व्यवस्थापन त गर्नु पर्यो नि अहिले तपाईँको 27 अरब 53 करोड विगत वर्षमा हामीले राइट अफ गऱ्यौँ मैले अघि पनि भने 39 देखि 31 अरबको हाराहारीमा अहिले पनि हामी 73-74 को हाराहारीमा हामी त्यो यो वर्षमा हामी घाटामा छौँ र घाटामा गएको विद्युत प्राधिकरणले जनताको चाहना अनुसार त काम गर्न त सक्दैन नि त यथेष्ट मात्रामा यसलाई बजेट उपलब्ध गराइदिने हो यसले उठान गरेका विषयवस्तुहरूलाई सम्बोधन यदि गरिदिने हो भने सबै जनताहरूको घरमा विद्युत पुग्छ
अहिले पनि पोलहरू छ तारहरू छैन लाइन छोडेका छैनन् कैलालीमै धेरै उदाहरण छन् मैले जनतालाई आग्रह गरेको छु 091-410-216 को लाइन मैले जनताको लागि पनि खुला गरेको छु कृपया
उठाउनु भयो तपाईँले यही कैलालीको ठाउँमा आजभन्दा 5 वर्ष अगाडि गाडिएका पोलहरू ढल्ने अवस्थामा होला तार टाङ्गिएको छैन तार र पोल टाङ्गिएको छ ट्रान्सफर्मरको आधारको कारणले गर्दाखेरि तपाईँको के भन्दाखेरि वितरण गर्न नसकिएको होला घर के अरे जनताको घरमा हामीले सर्भिस केबुल पुर्याउन नसकेका होला त्यसको पछाडिको पाटो भनेको के हो भन्दाखेरि बजेट हो बजेट व्यवस्थापन नभइकन त कुनै कुराहरू गर्न सकिँदैन नि त त्यो बजेट व्यवस्थापन गर्ने सन्दर्भमा नेपाल विद्युत प्राधिकरण पहिला सक्षम हुनु पर्यो विद्युत प्राधिकरणलाई सक्षम बनाउने सन्दर्भमा मैले अघि जुन उठान गरेका बुदाहरू छन् ती बुदाहरूको सरकारले सम्बोधन गरिदिने हो भने विद्युत प्राधिकरणले गर्न सक्छ यदि ती बुदाहरूलाई सरकार सम्बोधन गर्न चाहन्न भने ग्रामीण विद्युतीकरणको लागि सरकारले यथेष्ट मात्रामा बजेट दिनु पर्यो र यथेष्ट मात्रामा बजेट
अहिले पनि गरिब जनताका लागि चुनावी एजेन्डा बाहेक दोस्रो विकल्प बन्न सकेन नेपालमा ग्रामीण क्षेत्र अहिले पनि अधारो संसार जिइरहेको छ सर तपाईँलाई थाहा छ यो कुरा रामेश्वर पौडेलजी यतिखेर कोही जनता हाम्रो 091-410-216 को लाइनमा पहिलो कलर आउनु भएको छ उहाँलाई म वेलकम गर्छु हेलो नमस्ते सर यहाँलाई स्वागत छ चुरे गाउँपालिकाबाट धेरै विद्यार्थीहरूले पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष रामेश्वर पौडेल हुनुहुन्छ यहाँको जिज्ञासा प्रश्न के छ राख्नुहोस्
म उहाँलाई के भन्न चाहन्छु भने हाम्रो यस चुरे गाउँपालिकामा
हेर्नुहोस् हजुर 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 बिजुलीको कुरा गर्नुहोस् हेलो उहाँको टेलिफोनमा केही प्रब्लम आएको छ डिस्कनेक्ट भएको छ 091-410-216 को लाइन यहाँहरूकोलाई खुला गरेको छु कृपया टेलिफोन गर्नुहोस् हामीसँग नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ रामेश्वर पौडेल उहाँसँग यहाँले जिज्ञासा प्रश्न राख्न सक्नुहुन्छ हामी कुरा गरिरहेका थियौँ ग्रामीण क्षेत्रसम्म अहिले पनि विद्युतको चाहिँ सहजीकरण भएन अब भनिदिनुहोस् सर एउटा झुपडीमा बस्ने या भनौँ जसले चाहिँ अहिले पनि लाल पूर्जाहरू पाएको छैन या भनौँ कयौँ सुकुम्बासीहरू छन् कयौँ मुक्त कमैयाहरू छन् उहाँहरूले चाहिँ लाल पूर्जा बिना बस्नु परेको छ यसका लागि सरकारले केही नीतिहरू ल्याउने त्यो कुराहरूको केही भइरहेको छ कर्मचारीहरू बिचबाट पनि त्यो एक्सर्साइजहरू सर
नेपाल विद्युत प्राधिकरणको एउटा आफ्नो वितरण विनियावली छ वितरण विनियावलीको परिधिभित्र रहेर नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र प्रमुखहरू निर्देशकज्यूहरू उपकार्यकारी निर्देशकज्यू र इभन कार्यकारी निर्देशकज्यूले काम गर्नुपर्ने हुन्छ कर्मचारी सेवा विनियावली छ आर्थिक विनियावली छ वितरण विनियावली छ यिनैकै परिधिभित्र रहेर सरकारले गाइड गर्ने गाइडलाइन्सकै आधारमा नेपाल विद्युत प्राधिकरणले काम गर्ने हो अहिले जसरी यहाँले के अरे लाल पूर्जाको अभावको कारणले गर्दा मुक्त कमैया सुकुम्बासीहरूले मिटर पाउन नसक्ने तितो यथार्थता हिजोका दिनहरूमा थियो तर आज त्यो तितो यथार्थता अहिले छैन अहिले के भन्दाखेरि मिटर मागेका आधारमा सिफारिसका आधारमा अहिले मिटर उपलब्ध गराइएको छ तर मैले यहाँले भन्नुभयो नि पहुँच नपुगेका जनताहरूको अझै पनि झुपडी अँध्यारो छ ती झुपडीमा उज्यालो बनाउने सन्दर्भमा अब आउने वाम गठबन्धनको सरकारले जुन घोषणापत्र जारी गरेको छ 5 वर्षमा 1000 मेगावाट 10 वर्षमा 1000 मेगावाट र जनता सबै जनताहरूको ग्रामीण जनताहरूको घरमा यो जुन बिजुली लाने जुन उसले प्रतिबद्धता जाहेर गरेको छ त्यो प्रतिबद्धतालाई साँच्चीकै सार्थक बिन्दुमा लाने हो भने यथेष्ट मात्रको ग्रामीण विद्युतीकरणको बजेट हुनु पर्यो एउटा कुरो बजेट बिना त कसैले केही गर्न सक्दैन नि मैले अघि पनि भने यहाँलाई मैले म संस्थाप्रति ओतप्रोत भएको मान्छे हो नेपाली जनताको यो सार्वजनिक संस्था पनि हो नेपाल विद्युत प्राधिकरण जनताको सम्पत्ति भएको कारणले गर्दाखेरि त्यो सम्पत्तिमा त्यो संस्थामा सबै नेपाली जनताहरूले इन्जोय गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो
ओके कोही जनता हुनुहुन्छ पौडेल सर प्लिज हेलो नमस्ते सर यहाँलाई स्वागत छ
नमस्कार हजुर दुवैजनालाई नमस्कार
नमस्कार
यहाँको परिचय पाउँ सर
म डिबी रोका यो बसन्त टोलबाट वडा नम्बर 1
डिबी रोका सर हामीसँग रामेश्वर पौडेल हुनुहुन्छ नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका यहाँको जिज्ञासा प्रश्न के छ राखिहाल्नुहोस्
हजुर हजुर अब यो मैले सुनेको के हो भनेदेखि
हजुर
अब कुलमान घिसिङजी आउनुभन्दा अगाडि यो सबै नागरिकता खरिद गरेर चाहिने विद्युत प्राधिकरणमा चाहिँ प्रवेश गरेका व्यक्तिहरूले अब यो बिजुली आफू खुसी बेच्ने छोरीको बिहा गर्नु छ भन्ने जस्ता चाहिँ व्यक्तिले गर्दाखेरि चाहिँ यस्तो भएको थियो. अहिले पनि त्यो के अरे घिसिङजीले यो कदम चाल्दाखेरि लोड सेडिङ मुक्त गर्दाखेरि पनि उहाँको पछाडिबाट छुरी हार्ने मान्छे धेरै छन् रे. यिनीहरूलाई अझ पनि रोक्न सकिन्छ कि अब यहाँ जिल्लामा कार्यरतदेखि अधिराज्यमा कार्यरतहरूलाई चाहिँ निकाल्ने प्रावधान छ कि छैन, कारवाही गर्ने ऊ छ कि छैन, त्यो एउटा कुरा. अर्को कुरा के भनेदेखि अब यो लोड सेडिङ भोग्दा भोग्दै पनि मान्छेहरूले महसुल बुझाउन जाने मान्छेहरूलाई एउटा सरल तरिकाले सुख तरिकाले चाहिने बुझाउने प्रावधान पनि छ कि छैन. अब यो बर्खाको बेला पानी पर्या बेला यहाँ गरम भएको बेला रोडदेखि लाइन लागेर विद्युतमा एकै ठाउँमा चाहिँ तिर्नुपर्ने हुन्छ, त्यो व्यवस्था केही छ कि?
हस्, अब घरमै बसेर तिर्ने व्यवस्थाको लागि पनि हामी पहल गर्छौँ. थ्याङ्क यू सो मच डिबी रोकाजी. डिबी रोकाजीले भनेको प्रश्नमा यहाँले के भन्नुहुन्छ?
धन्यवाद डिबीजी, तपाईँले महत्त्वपूर्ण क्वेसन उठाउनु भएको छ. नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ सरलाई असफल बनाउने खेल विद्युत प्राधिकरणबाट भएको छैन. यहाँले यो तातो बस अघिबाट पनि सुन्नुभएको होला. कुलमान घिसिङ जस्तो सक्षम व्यक्तित्वलाई ल्याउने सन्दर्भमा हाम्रो युनियनले जुन योगदान गर्यो, जुन देन दियो, त्यो विगतबाट प्रतिस्पर्धाको आधारमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ल्याइनुपर्छ भन्ने कुरालाई हामीले आवाज उठान गर्यौं र उहाँ त्यही आवाजका आधारमा एउटा टिओआरको आधारमा कुलमान घिसिङ सर आउनुभएको छ. र विगतका कार्यकारी निर्देशकहरूले के गरे, विद्युत प्राधिकरणको नीति निर्माण तहमा बस्ने मान्छेहरूले के गरे, त्यो सरकारले मूल्याङ्कन गर्ने कुराहरू हो. यदि कसैले विद्युत प्राधिकरणमा भएको जुन उत्पादन भएको बिजुली छ त्यो बिजुलीलाई मनोमानी तरिकाबाट आफ्नो स्वार्थको लागि, नेपाली जनताको स्वार्थमा नभइकन, यदि आफ्नो स्वार्थमा कसैले बिक्री गरेको प्रमाण यहाँहरू जस्तो व्यक्तिहरूसँग छ, विद्युत प्राधिकरणको व्यवस्थापनसँग छ, सरकारमा रहेका मान्छेहरूसँग छ भने त्यस्ता मान्छेहरूलाई कारवाही गर्नुपर्छ. तपाईँहरूको साथमा हामी छौँ, हामी पनि तपाईँहरूलाई साथ दिन्छौँ. उज्यालो नेपालका सन्दर्भका विरोधीहरू जुन के भन्दाखेरि करेन्ट लुकाए अथवा करेन्ट फलानु ठाउँमा बेचे होइन यो के अरे यस्तो गरे भनेर जुन प्रचारबाजी गरिएको थियो, यदि त्यो प्रचारबाजी साँच्चीकै सत्य हो भने कारवाही गर्ने सन्दर्भमा हाम्रो युनियनको भूमिका कहाँनिर, हामीले कुन किसिमको भूमिका निर्वाह गर्नुपर्छ, हामी त्यो भूमिका निर्वाह गर्न तयार छौँ. र अर्को यहाँले जुन बिजुलीको महसुल बुझाउने सन्दर्भमा टाढा टाढाबाट जानुपर्छ, हामीले भन्यौँ जनतालाई सर्वसुलभ तरिकाबाट जनताहरूलाई सेवा प्रदान गरिनुपर्छ. जनता भनेको हाम्रो भगवान हुन्, ती भगवानहरूको सेवा हामीले गर्नुपर्छ. जसरी मन्दिरमा गएर हामीले फुल प्रसाद चढाउँछौँ, उहाँहरूलाई फुल प्रसाद चढाउनु भनेको कम्तीमा पनि महसुल भुक्तानी गर्न आउँदाखेरि 80 रुपियाँ 100 रुपियाँ बुझाउन आउँदाखेरि 200 रुपियाँ खर्च गर्नुपर्ने परिपाटी अहिले पनि छ. यद्यपि अहिले ग्रामीण इलाकाहरूमा छ, त्यसको अन्त्य हुनुपर्छ. त्यसको अन्त्यको लागि नेपाल विद्युत प्राधिकरणले मोबाइल काउन्टरको व्यवस्थापन गर्नु पर्यो, त्यो एउटा. दोस्रो कुरो, मोबाइल काउन्टरको व्यवस्थापन पनि छ तर त्यहाँ के भन्दाखेरि गर्मी छ, गर्मीको त्यो प्रचण्ड गर्मी मुनि बसेर महसुल बुझाउनु पर्ने लाइनमा बसेर बस्नु छ भने एउटा तपाईँको के हो भने कम्तीमा पनि घाम र पानीबाट बस्नको लागि छानो हालिदिनु पर्यो, पङ्खाको व्यवस्थापन गरिदिनु पर्यो र त्यो लाइनमा बस्नुभन्दा अगाडि तपाईँको डिस्प्ले टोकनहरू दिएर त्यो टोकनको आधारमा उनीहरूले के भन्दाखेरि महसुल भुक्तानी गर्नु पर्यो भन्ने सहजीकरण हुन्छ, त्यो तरिकाबाट जाँदा सहजीकरण हुन्छ भन्ने कुरालाई
त्यो व्यवस्था आउँछ कि आउँदैन पर्दैन.
व्यवस्था धेरै ठाउँमा छ, तपाईँका रत्न पार्कमा हेर्नुहोस्, पोखरामा हेर्नुहोस्, विराटनगरमा हेर्नुहोस्, यही नेपालगञ्जमा हेर्नुहोस्.
अब धनगढी कहिले आउँछ?
धनगढीमा यदि छैन भने मैले यहाँलाई अनुरोध गर्न चाहे, यहाँको वितरण केन्द्र प्रमुखले, यहाँको निर्देशकज्यूले यो तातो बहस सुन्नुभएको छ भने यसलाई यथाशीघ्र यसलाई सम्बोधन
गर्नुहोस्. कोही जनता हुनुहुन्छ? 091-4200 लाइनमा यतिखेर कोही जनता हुनुहुन्छ सर? उहाँको प्रश्न मैले लिइहालौँ. हेलो हेलो, सम्भवतः लाग्छ उहाँ डिस्कनेक्ट भइसक्नु भएको छ. रामेश्वरजी यहाँले भन्दै हुन्थ्यो
हजुर. र अर्को कुरो के भन्दाखेरि अहिले अनलाइन पेमेन्ट पनि चलिरहेको छ, यो अनलाइन पेमेन्टबाट पनि हामीले भुक्तानी गर्न सक्छौँ र मलाई लाग्छ धनगढीमा पनि यो सुरुवाती भएको छ, ग्रामीण इलाकामा पनि यसलाई चाँडोभन्दा चाँडो लाने. र मैले भने जनतालाई सर्वसुलभ तरिकाबाट 24 घन्टा विद्युत उपलब्ध गराउने सन्दर्भमा र उहाँहरूले त्यो विद्युतको महसुल भुक्तानी गर्ने सन्दर्भमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन हामी संवेदनशील छौँ, नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पनि यो विषयमा संवेदनशील छ. हामी मिलेर अझै प्रभावकारी ढङ्गबाट अगाडि बढ्छौँ.
ओके, जनता हुनुहुन्छ? हेलो
हेलो
हजुर, नमस्ते. यहाँको शुभ नाम सर? राजबहादुर. के भन्नुभयो? कठायत 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 सर, यहाँको प्रश्न जिज्ञासा के छ?
यो
हस् उहाँले भनिसक्नुभयो सम्भवत राख्छ पौडेल सरले भनिसक्नु भएन अनलाइन हाम्रो पेमेन्ट सुरु भइसक्यो
सिस्टमका सन्दर्भमा हामीले यहाँको वितरण केन्द्र प्रमुख यहाँको निर्देशक नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशकज्यूलाई पनि यो विषयमा जनताको माग यो छ चाँडोभन्दा चाँडो यथाशीघ्र यसलाई सम्बोधन गरियोस् भनेर हामी
ओके यो पनि पहल भइसकेको छ मैले जनतालाई आग्रह गरेको छु फटाफट कल गर्नुहोस् हामीसँग समय कम छ यतिखेर कोही फेरि जनता आउनुहोस् हेलो हेलो हजुर नमस्ते
हजुर नमस्ते
म्याडम यहाँलाई स्वागत छ यहाँको शुभ नाम
हजुर स्वागत छ उसलाई के अरे नयाँ आउनुभएको अतिथिलाई पनि स्वागत छ
हजुर
नमस्ते अनि मैले भन्न खोजेको कुरा के म चाहिँ एमा साई बोल्दैछु सन्तोषी टोलबाट
एमा साई होइन
हजुर
यहाँको जिज्ञासा प्रश्न के छ खास गरी नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित रहेर
हजुर त्यो चाहिँ के भने पुलमान घिसिङले जो गर्नुभयो त्यो चाहिँ एकदम स्वागत योग्य छ काम गरेपछि काम गरेको चाहिँ मूल्याङ्कन गर्नै पर्छ जनताले मूल्याङ्कन गरेको छ र यो सबै ठाउँबाट चाहिँ कैलाली जिल्लाभरिको आएर चाहिँ यहाँ विद्युत तिर्नुपर्ने यो चाहिँ एकदम गाह्रो भइरहेको छ त्यो चाहिँ हटाइदिनै पर्छ र विद्युत चाहिँ किन कुनै ठाउँमा एकदमै बोल्दै बोल्दैन बत्ती तार लागेको छ खम्बा लागेका छन् बत्ती त बोल्दै बोल्दैन त के गर्ने होला
पौडेल सर के गर्ने होला पोल लागेका छन् लाइन जडान छ तर लाइनमा पावर छैन
बत्तीको यो भोल्टेजको समस्या हो यसलाई सुधार गर्नुपर्छ विद्युत प्राधिकरणको वितरण जुन निर्देशनालय छ यो वितरण निर्देशनालयबाट पनि तपाईँको 50 केभीको ट्रान्सफर्मरले नधानेर अथवा भोल्टेज ड्रप भएर त्यहाँ ट्रान्सफर्मर थप्नुपर्ने अवस्था छ फिडरको थप फिडरहरूको व्यवस्थापन गर्नुपर्ने छ भने त्यसतर्फ पनि अहिलेको नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन लागेको छ मैले अघि पनि भने जनताप्रति हामी संवेदनशील छौँ नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियन संवेदनशील छ त्यो संवेदनशील भएकै कारणले गर्दाखेरि जुन जनताले महसुल तिर्नुभएको छ त्यो अँध्यारो प्राप्त गरेर महसुल तिर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो
ओके कोही जनता फेरि हुनुहुन्छ उहाँलाई म कार्यक्रममा वेलकम गर्छु हेलो
हेलो हजुर नमस्कार
नमस्कार सर यहाँको परिचय
ए म मदन राज अवस्थी
मदन राज अवस्थी होइन सर
मैले के राखेँ सर भनेपछि यो नेपाललाई यी ग्रामीण ऊर्जाहरू बनाएर पटेसम्म ऋणबाट गर्ने छ किनभने मैले पैतलको थुप्रै बडा बडाहरूमा देखेँ कि ग्रामीण ऊर्जा भनेर राखेका देखेँ मैले त्यहाँ ती ग्रामीण ऊर्जाहरूमा एउटा ठाउँमा बत्ती बलिरहेको छैन किनभने त्यहाँ जो त्यो बत्ती आएर त्यो घरभित्र पुग्यो भने बल्ल पनि नासो गर्छ पहिले त्यो यस्तो यस्तो किसिमको किन त्यहाँ कुनै पावर कन्डिसन भएको सकिन्छ सकिँदैन अब ती खालि जनतालाई मात्रै भार गरेर नेपाल सरकारलाई मात्रै भार गर्ने प्रावधान हो कि ती ऊर्जाहरूले बत्ती बाल्ने प्रावधान हो यो मैले कुरा बुझ्न सकिनँ सर
हस् हस् पौडेल सर उहाँको जिज्ञासा मेटिहाल्नुहोस्
बत्ती बाल्ने सन्दर्भको कुराहरू यहाँले उठान गर्नुभयो हाम्रो सब स्टेसन र वितरण प्रणाली को डिस्टेन्स कतिपय ग्रामीण इलाकाहरूमा 25 किलोमिटर 35 किलोमिटर 50 किलोमिटर 100 किलोमिटरको हाराहारीमा पनि छ त्यो कारणले गर्दाखेरि जुन तरिकाबाट विद्युत जति नजिक सब स्टेसन छ फिडर जति नजिक छ त्यो त्यो नजिक हुँदाखेरि सहज तरिकाबाट विद्युतलाई हामी
के अरे जनताको पहुँचमा पुर्याउन सक्छौँ अन्यथा टाढा
हुँदाखेरिको अवस्थामा त्यो पहुँच पुग्न सक्दैन त्यो कारणले गर्दाखेरि सिङ्गल फेज लाइन हुनसक्छ सिङ्गल फेज लाइनहरू भएको ठाउँमा त्यो भोल्टेज ड्रप पनि हुनसक्छ थ्री फेज लाइनहरू भएको ठाउँमा त्यसले अलिकति प्रभावकारी ढङ्गको बत्ती हामीले प्राप्त गर्न सक्छौँ मैले अघि पनि भने यो वितरणमा देखिएको समस्याहरूका सन्दर्भमा नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पनि संवेदनशील छ नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन पनि त्यो विषयमा संवेदनशील भएको कारणले गर्दाखेरि यो संस्था जोगाउने सन्दर्भमा जनताको पनि हात रहेको कारणले गर्दा जनताको पनि सहयोगको आवश्यकता परेको कारणले गर्दाखेरि हामीले जनताले भोग्नु परेका पीरमर्काहरूको सन्दर्भलाई सम्बोधन गर्ने सन्दर्भमा पनि हामीले यो 10 केन्द्रीय सभा जुन धनगढीमा गर्न गइरहेका छौँ यी मुद्दाहरूलाई पनि हामीले उठान गरेर अगाडि बढ्ने कुराहरू म यहाँलाई अनुरोध गर्न चाहन्छु
फेरि कोही जनता हुनुहुन्छ हेलो
हेलो सर नमस्कार नमस्कार
नमस्कार यहाँको परिचय छ
म पाँचबाट बोलिरहेको छु
हजुर हजुर परिचय दिनु न यहाँको नाम
पाँचबाट कमलपुर चौधरी
कमल सर यहाँको के छ प्रश्न जिज्ञासा राखिहाल्नुहोस् हामीसँग रामेश्वर पौडेल हुनुहुन्छ
उहाँसँग सरसँग मेरो प्रश्न जिज्ञासा खासै केही पनि छैन तर समस्या के छ भने चाहिँ विद्युतको महसुल काट्दाखेरि मिटर चेक गर्दाखेरि अलि कर्मचारी खासै त्यस्तो भएन जस्तो लाग्छ अनि कहिले बढी लेखेर जानुहुन्छ युनिट अब सर्वसाधारण जनताहरूले त 2000 बिल आउनु ठाउँमा 5000-4000 लेखेर गइदिनुहुन्छ युनिट बढाएर हामीले साह्रै समस्या पर्छ अब 2000 बिल गर्ने ठाउँमा 3000
धेरै भइहाल्छ कि हामीलाई अलिअलिको त कर्मचारी यो मिटर रिडिङ गर्ने कर्मचारी राम्रो भइदिए झन् राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव।
धन्यवाद, यो पनि बहुत राम्रो प्रश्न यहाँले उठाउनु भयो। जनशक्ति व्यवस्थापन मैले अघि पनि भने पहुँचको आधारमा नभइकन पद्धतिको आधारमा हुनु पर्यो। नेपाल विद्युत प्राधिकरणले 21 औं शताब्दी सुहाउँदो कर्मचारीको व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यतामा हामी छौँ। त्यो व्यवस्थापन नभएको कारणले गर्दाखेरि हाम्रो के अरे विनियावलीमा मिटर रिडरको व्यवस्था गरिएको छ, सिनियर मिटर रिडर साथीहरूको व्यवस्थापन गरिएको छ, तर यद्यपि अहिले जनशक्तिको व्यवस्थापन नेपाल विद्युत प्राधिकरणले गर्न नसकेको कारणले गर्दा तपाईँले यो समस्या झेलिराख्नु भएको छ। यो कुरालाई पनि हामीले उठान गरेका छौँ। दक्ष जनशक्ति भित्राउनु पर्यो, 21 औं शताब्दी सुहाउँदो जनशक्तिको व्यवस्थापन नेपाल विद्युत प्राधिकरणले गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढ़िरहेको कारणले गर्दा आशा गर्नुहोस् भविष्यमै तपाईँको समस्या चाँडोभन्दा चाँडो समाधान।
ओके, फेरि कोही जनता हुनुहुन्छ? हेलो
हेलो, नमस्ते सर।
नमस्ते, यहाँको परिचय सर?
घोडागोडी नगरपालिका 4 देखि सर, भरत
गोरा। घोडागोडीबाट हामीलाई सुन्दै हुनुहुन्छ है सर, त्यस क्षेत्रमा?
हजुर, म यता धनगढी छु, यताबाट सुन्दैछु। हाम्रो त्यहाँ विद्युत सम्बन्धी समस्या छ।
ओके ओके, भरतजी राखिहाल्नुहोस् प्रश्न, जिज्ञासा के छ?
हाम्रो त्यतातिर अब विद्युत अझसम्म पनि आएको छैन होइन, त्यो घोडागोडी नगरपालिकाले अहिले 4 बाटो वडा नम्बर 4 अनि 3 त्यतातिर आएको छैन। अब त्यतातिर पटक पटक त्यो पैसा उठाइसकेका छन् होइन, एकचोटि 500 रुपियाँ उठाए अनि एकचोटि 25 रुपियाँ उठाए, अब आउँछ 3 महिनामा आउँछ, फेरि यति महिना 1 वर्षपछि आउँछ भन्दा भन्दा लगभग 10 वर्ष बितिसक्यो। म अहिले सानै थिएँ, अहिले लौ ब्याचल फोर्थ इयरमा पुगिसकेँ, विद्युत आउँछ भन्दा भन्दै यो उमेरसम्म पुगिसकेँ। अब हामी कहिलेसम्म यो विद्युतको यस्तो समस्या खेपिराख्छौँ, हामी कहिले पाउँछौँ?
थ्याङ्क यू सो मच।
यो घोडाघोडीको समस्या जुन यहाँले उठान गर्नुभएको छ, यो 500 र 2500 के को लागि उठान गर्नुभएको होला, के को लागि उठाउनु भएको होला पैसा?
उहाँहरूले विद्युत जडानकै लागि, लाइन विस्तार गर्नको
लागि, जडानको लागि हो भने पोल तार ट्रान्सफर्मर गएको छ भने तपाईँले मिटरको मात्रै पैसा भुक्तानी गर्ने हो, त्योभन्दा अरू भुक्तानी गर्नुपर्ने आवश्यकता रहँदैन। र यदि विद्युत पुगेको छैन, पैसा जनताले पैसा भुक्तानी गरेर विद्युत यदि गएको छैन, मिटर प्राप्त गर्न सक्नुभएको छैन भने मैले यो विषयमा काठमाडौँ पुगिसकेपछि सम्बन्धित निर्देशनालयको डिएमडीलाई र यहाँको निर्देशकज्यूलाई पनि म आज नै तपाईँको समस्याको बारेमा अवगत गराउने म प्रयत्न गर्नेछु।
अब यो 10 औं तपाईँहरूले केन्द्रीय सभा गर्दै हुनुहुन्छ, के के एजेन्डाहरू पास हुन्छ होला, खास गरी बन्द सत्र त्यसपछि प्रस्तावित हुने नयाँ एजेन्डाहरू, खास गरी पश्चिम क्षेत्र अहिलेसम्म अन्यलग्रस्त छ होइन, 2500 का कुराहरू डिपिआर तयार पार्ने कुराहरू भएको छ सर, हाम्रो सुदूरपश्चिम प्रदेशमा 7 को मुहार परिवर्तनका लागि यहाँहरूको महत्त्वपूर्ण भूमिका हुन्छ सर, हाम्रो पश्चिम क्षेत्र यो खास गरी 2500 का लागि के हुन्छ प्रस्तावहरू, एजेन्डाहरू के हुन्छ होला?
हामीले बन्द सत्रले तय गर्ने एजेन्डाहरू हो। मैले अघि पनि भने 2500 के कारणले गर्दाखेरि समयमा यसलाई ऊ गर्न सकिएन, समयमा ल्याउन सकिएन, पश्चिम सेती के कारणले गर्दाखेरि समयमा ल्याउन सकिएन, यसको चिरफार हामी गर्नेछौँ। हिजो एक किसिमका शर्तहरू तेर्साइएको होला, ती शर्तहरूलाई पूरा गर्ने सन्दर्भमा कसले पालना गरेन त्यसको खोजी हामी गर्नेछौँ, यो 10 औं केन्द्रीय सभाले हामी खोजी गर्नेछौँ। र मैले अघि पनि भने यो 10 औं केन्द्रीय सभामा हामीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियनको साङ्गठनिक प्रतिवेदन हामी त्यहाँ पास गर्नेछौँ, पेश गर्नेछौँ, त्यस्तै गरेर आर्थिक प्रतिवेदन हामी पेश गर्नेछौँ। मुलुक सङ्घीय गणतन्त्रमक अवस्थामा रहेको कारणले गर्दा प्रदेशका आधारमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको संरचना, नेपाल विद्युत प्राधिकरणको संरचना अनुसार बनाउने सन्दर्भमा हामी अगाडि बढ्नेछौँ। र यो प्रदेश र मुलुकलाई नै समुन्नत बनाउने सन्दर्भमा हामीले महत्त्वपूर्ण प्रस्तावहरू त्यहाँबाट पारित गर्दै धनगढी घोषणापत्र हामी जारी गर्छौँ।
ओके, अन्त्यमा कोही जनता हुनुहुन्छ सम्भवतः लाग्छ टेलिफोनमा, 0914-210-216 हामी अन्तिम कलर लिन तयार छौँ, कृपया टेलिफोन गर्नुहोस्। आजको कार्यक्रमको अन्तिम कलर लिनुभन्दा पूर्व एउटा मात्रै प्रश्न मैले राखेँ, आम जनताले अहिले पनि महसुल महँगो भयो भनेर जिज्ञासाहरू बेला बखतमा हामीलाई भन्ने गर्नुहुन्छ। अहिले पनि ग्रामीण क्षेत्रमा जाने हो भने अघि पनि एक जनताले राख्नुभयो खास गरी कमलजीले कि महसुलमा चाहिँ कर्मचारीले लेखिदिने हुन्छन् 12-13 रुपियाँसम्म पनि बुझिरहेको दिइरहेको देखिन्छ सर, यसलाई चाहिँ अलिकति कम गर्नतिर तपाईँहरूको ध्यान जान्छ कि जाँदैन, खास गरी अझ भन्यो भने लोड सेडिङ मुक्त र सँगै चाहिँ यो महसुल चाहिँ अलिकति कम गर्नका निम्ति फरफेडमा लग्ने कुरा,
महसुल कम गर भन्ने सन्दर्भको कुरामा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले उठान गर्न सक्दैन। संस्था रहे कर्मचारी र कर्मचारी रहे मात्रै ट्रेड युनियन र ट्रेड युनियन रहन्छ भन्ने मूल मन्त्रमा हामी विश्वस्त छौँ। मुलुकलाई समुन्नत बनाउने सन्दर्भमा विद्युतको विकास को विकल्प अर्को केही पनि छैन, त्यसो भएको कारणले गर्दाखेरि फेरि जनताले महँगो बिजुली तिर्नुपर्छ, जहाँ विपन्न वर्ग छन् ती ग्रामीण इलाकामा बस्ने जनताले महँगो विद्युत तिर्नुपर्छ भन्ने मान्यतामा पनि हामी छैनौँ। यदि महँगो पर्न गयो भने हामीले खरिद गरेको बिजुली र बिक्री गर्ने मूल्यको जुन डिफ्रेन्स हुन्छ त्यो नेपाल सरकारले विद्युत प्राधिकरणलाई दिनु पर्यो, सरकारले जिम्मेवारी लिनु पर्यो नि त जनताको सन्दर्भमा त. विद्युत प्राधिकरणलाई निर्देशन दिएर मात्रै भएन, तिमीले सर्वसुलभ तरिकाको ट्यारिफ कम गर भनेर विद्युत प्राधिकरणलाई निर्देशन गर्ने उसले, तर उसले निर्देशन गरिरहँदाखेरि विद्युत प्राधिकरणले आफ्नो साधन स्रोत जुटाउने सन्दर्भमा बजेट व्यवस्थापन गर्न सकेन भने त अहिले प्राप्त गरेको सुविधा पनि त जनताले प्राप्त गर्न सकेन.
योजनाहरू हामी आफै बनाउने कि सर भारतलाई बनाउनु दिने? अब
नेपाली जनताले बनाउनु पर्यो, भारतले योजना बनाउने होइन नि त, नेपालको योजना नेपालको नेपालको सरकारले बनाउने.
कहिलेसम्म परनिर्भर हुने सर अब विद्युतमा?
अघि पनि भने 477 मेगावट अहिले पनि हामीले भारतबाट हिजो लिएर आएका छौँ, 309 मेगावट यो यो के अरे सुक्खा याममा 309 मेगावट हाम्रो नेपाल विद्युत प्राधिकरणको छ, 186 मेगावट हाम्रो निजी प्रवर्धकहरूको छ. यो परनिर्भरता हटाउनको लागि संस्था र आकर्षण आयोजनाहरू नेपाल विद्युत प्राधिकरणले प्राप्त गर्नु पर्यो नि. सरकार नेपाल विद्युत प्राधिकरणलाई दिन्न. अहिले तपाईँलाई म यहाँ भन्न चाहन्छु, सरकार के गर्छ भन्दा संस्था र आकर्षण आयोजनाहरू विदेशी दात्री राष्ट्रहरूलाई दिएर डलरमा पिपिए गर्नलाई नेपाल विद्युत प्राधिकरणलाई बाध्य तुलाइराखेको छ. अहिले पछिल्लो समयमा पनि यो सरकार अहिलेको कामचलाउ सरकारले भोटेकोसी रसुवागढी 120 मेगावटको डलरमा पिपिए गरिएको छ, त्यस पछाडि गएर रसुवागढी त के अरे माथिल्लो त्रिशुली 1265 डलरमा पिपिए गरिएको छ. फेरि डलरमा पिपिए नगर भनेर हामीले भनेका छैनौँ, लागत उसले देखाएको त्यो प्रवर्तकले देखाएको लागतको जस्टिफिकेसन हुनु पर्यो. अनि त्यहाँबाट जुन रेट हामीले 4.80 रुपियाँ र 8.40 रुपियाँको जुन दर रेट तोकेका छौँ, त्यो दर रेट आजको विनिमय दरको आधारमा 10 वर्षपछि दिँदाखेरि बढ्छ कि बढ्दैन, त्यो बढ्दाखेरिको अवस्थाको रिक्स नेपाल विद्युत प्राधिकरणले मात्रै बियर्ड गर्नु हुँदैन.
थ्याङ्क यू सो मच रामेश्वर पौडेलजी, यहाँहरूले गरिरहेको 10 औं केन्द्रीय सभा सफल होस् हाम्रो शुभकामना छ, र नेपाललाई चाहिँ उज्यालोतर्फ लग्नुहोस्, ग्रामीण क्षेत्रलाई पनि अधारबाट उज्यालोतर्फ लग्ने यहाँहरूको यो अभियान जारी रहोस् हाम्रो शुभकामना छ. थ्याङ्क यू सो मच समय दिएर आइदिनु.
पनि धेरै धेरै धन्यवाद जुन समय प्रदान गर्नुभयो त्यसको लागि पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु. युनियनका धारणाहरू युनियनले लिएका धारणाहरूका सन्दर्भमा जुन यो लोकप्रिय एफएम दिनेश एफएम मार्फत यो सुदूरपश्चिमका पश्चिममा जति जिल्लाहरूमा सुनिन्छ ती जनताहरूलाई सूचित गराउने जुन मौका मलाई दिनुभयो त्यसको लागि म सिङ्गो युनियन केन्द्रीय समितिको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै तपाईँहरूको अझ उज्जवल भविष्यका कामना गर्छु.
हस्, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच. आदरणीय श्रोता, आजको यो तातो बहसमा हामीसँग नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष रामेश्वर पौडेल हुनुहुन्थ्यो. खास गरी हामीले 10 औं केन्द्रीय सभा विद्युत प्राधिकरण कर्मचारी युनियनको धनगढीमा भइरहँदा यसका एजेन्डा के हुन सक्छन्, खास गरी जलविद्युतका कुराहरू र लोड सेडिङबाट मुक्त कसरी पार्न सकिन्छ, यिनै विषयमा हामीले कुराकानी गरेर सुन्दर आभार व्यक्त गर्छु. प्राविधिक रूपमा मुकेशजीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट आज म पनि बिदा माग्छु. अवस्था, नमस्कार.